हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार श्रोता, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा स्वागत छ। हरेक सोमबार यसै बेला प्रसारित हुने कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परामा हामी नेपाली सांस्कृतिक जनजीवनका विभिन्न चाडपर्व, व्रतोत्सव, पारम्परिक संस्कार सम्बन्धी जानकारीमूलक विषयवस्तुहरू र विभिन्न जातिका जातीय संस्कार र परम्परा झल्कने सामग्रीहरू प्रस्तुत गर्ने गर्छौ। आजको कार्यक्रममा हामी हिन्दू सनातन संस्कृतिमा विशेष महत्व रहेको श्राद्धकर्म सम्बन्धी जानकारी र एउटा किराती लोककथा लिएर उपस्थित भएका छौं।
आफ्ना पुर्खाप्रति सम्झना गर्ने, सम्मान व्यक्त गर्ने कार्य व्यवहार मानवका विविध समाजमा आआफ्नै छन्। हिन्दू सनातन संस्कृति मान्यता अनुसार पितृहरूप्रति सम्झना गर्ने, सम्मान गर्ने आफ्नै शास्त्रीय परम्परा र विधिहरू छन्। त्यस्तै दिवंगत पितृहरूप्रति श्रद्धा स्वरूप श्राद्ध गर्ने परम्परा विशिष्ट छ। चान्द्र मास अनुसार अहिले सोह्र श्राद्धका दिनहरू चल्दैछन्। पितृपक्ष पनि भनिने यो सोह्र श्राद्ध र सनातन धर्मानुयायीहरूले पालना गर्ने श्राद्ध परम्परा बारे आज हामीले कुराकानी गरेका छौं व्याकरण ज्योतिषाचार्य पुरूषोत्तम बडालसँग। सुनौ, श्राद्ध के हो, सोह्र श्राद्ध के हो, श्राद्धको महत्व र यसका प्रकार र विधिहरू बारे बडालसँग गरिएको कुराकानी।
स्वागत छ बडालज्यू यहाँलाई।
हजुर नमस्कार।
यो हिन्दू सनातन परम्परामा सोह्र श्राद्ध भनेको के हो, यो बारेमा पहिला केही जानकारी दिनुहोस् न।
हजुर, हाम्रो हिन्दू परम्परामा, हिन्दू भन्दा पनि यो वैदिक परम्परामा, वास्तवमा हाम्रो वैदिक जुन परम्परा छ अनादिकालदेखि चलेर आएको, यो परम्परामा मनुष्यले आफ्नो जीवनमा गर्नुपर्ने श्राद्धको विवेचना अनादिकालदेखि शास्त्रमा विधिपूर्वक वर्णन गरिएको छ। यो कुरा वेदमा, वेदका शाखाहरूमा, ब्राह्मण ग्रन्थमा प्रशस्त उल्लेख गरेको पाइन्छ। त्यसमध्ये ब्राह्मणले या एउटा गृहस्थाश्रमीले गर्नुपर्ने, एक वर्षमा गर्नुपर्ने जम्मा श्राद्ध छन् 96 वटा। 96 वटा श्राद्धमा जुन 16 श्राद्ध हामीले भन्छौं, यी श्राद्धको पक्ष चाहिँ भिन्न छ। त्यसमा अष्टका श्राद्ध पर्न आउँछ, संक्रान्ति श्राद्ध, त्यसै गरी अमावस्या श्राद्ध, वैधृति व्यतिपात श्राद्ध, मनुको चाहिँ प्रारम्भ भएको समयका दिनका श्राद्धहरू गरी जम्मा 96 वटा श्राद्ध छन्। त्यसमध्ये जुन 16 श्राद्ध छ, यो 16 श्राद्ध भनेको चाहिँ महालय अन्तर्गत पितृपक्ष जम्मा 5 पक्षको हुन्छ। पितृहरूलाई, आफ्ना पूर्वजहरूलाई सम्झनको लागि आषाढ पूर्णिमा पछाडि 5 पक्षका जुन तिथिहरू हुन्छन् ती समग्र 5 पक्षमा अर्थात 2.5 महिनाको जुन समय हुन्छ, यो अवधिमा आफ्ना पितृहरूलाई सम्झेर पिण्ड तर्पण गर्ने, पिण्डदान गर्ने विधान शास्त्रमा पाइन्छ। अब समयको कालखण्डले त्यो क्रम चाहिँ क्षीण हुँदै 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 गएर त्यो 5 पक्षमा गरिने जुन विधान छ त्यो चाहिँ एकैपल्ट अपर पक्ष भनेर यो आश्विन महिनाको पक्ष छ, दोस्रो पक्ष कृष्ण पक्ष, त्यस पक्षमा पार्वण श्राद्ध गरिन्छ। यही पार्वण श्राद्धलाई चाहिँ 16 श्राद्ध भनिएको छ। 16 कसरी हुन्छ भने पहिलो पूर्णिमा ग्रहण गरिन्छ। यसमा धेरै विद्वानहरूको अलग अलग मत छ, एउटै मत छैन। कसैले अगाडिको पूर्णिमा लिएर अमावस्यासम्म 16 दिन पुर्याउँछन्, कसैले अगाडिको पूर्णिमालाई छोडिदिन्छन् र यो आश्विनी कृष्ण प्रतिपदादेखि लिएर उतापट्टि आश्विनी शुक्ल प्रतिपदासम्म गरेर 16 वटा पुर्याउँछन्। 16 श्राद्ध भनेको पितृका 5 वटा पक्षको अन्तिम पक्ष, अन्तिम पक्ष विशेष पक्ष भएको हुनाले र त्यसमा चाहिँ 16 दिनसम्म क्रमैले श्राद्धदान गर्नुपर्ने भएको हुनाले यसलाई चाहिँ विशेष पर्व मानिन्छ। यो स्वयंमा आफैमा पर्व हो, यो कुनै अर्को पर्वसँग आएर जोडिएको पर्व होइन, यो आफैमा पर्व हो। किनकि पार्वण जुन श्राद्ध गरिन्छ, महालय श्राद्ध एउटा हुन्छ, अर्को पार्वण श्राद्ध हुन्छ। यो 16 श्राद्धमा हामीले महालया परपक्षान्तर्गत पार्वण श्राद्ध यसलाई भनिन्छ। महालय श्राद्ध अन्तर्गतको जुन अन्तिम पक्ष छ, जसमा पितृहरूलाई चाहिँ असाध्य दान गर्नाले तृप्त हुन्छन् पितृहरू, तृप्त हुने भएको हुनाले यी श्राद्धहरूलाई 16 श्राद्ध, पार्वण श्राद्ध पनि भनेर भनिन्छ। यसको महत्व पुराणहरूमा वर्णन गरिएको छ। भगवान सूर्यनारायण कन्या राशिमा प्रवेश भइसकेपछि जुन कृष्ण पक्ष आउँछ, आश्विन कृष्ण पक्ष, त्यो पक्षमा गृहस्थाश्रममा रहने व्यक्तिहरूले चाहिँ आफ्ना पितृहरूलाई प्रसन्न गर्नुको लागि चाहिँ पिण्डदान गर्नु भन्ने शास्त्रमा उल्लेख गरिएको छ।
यो श्राद्ध गर्नु किन आवश्यक छ सनातन संस्कृतिमा?
श्रद्धया दीयते यस्मा तेन श्राद्धम निगद्यते। श्रद्धापूर्वक जुन चीज आफ्ना पितृहरूलाई प्रदान गरिन्छ त्यही नै श्राद्ध हो। श्रद्धा शब्दबाट श्राद्ध रूप बन्छ। यो किन श्राद्ध गरिन्छ, श्राद्धको महत्व के हो, यो विषयमा हामीले यसलाई यसरी बुझ्न सकिन्छ। शास्त्रमा उल्लेख के गरिएको छ भने पृथ्वी भन्दा मास्तिर पितृलोक छ, पितृलोक भन्दा माथि चन्द्रलोक छ, चन्द्रलोक भन्दा माथि देवलोक छ। देवताहरूले दिएको कुरा पितृलोकमा भएर मात्रै मर्त्यलोकमा आइपुग्छ। यदि हामीले पितृहरूलाई प्रसन्न पारेनौ भने र देवताको मात्रै उपासना गर्यौं भने देवताहरूले जुन चीज हाम्रा लागि प्रदान गर्छन् त्यो पितृलोकमा आएर अड्किन्छ, त्यहाँबाट तल आउन सक्दैन, पितृहरूले त्यसलाई हरण गरिदिन्छन्। यदि पितृहरू प्रसन्न भए भनेदेखि उनीहरूले धन सम्पत्ति ऐश्वर्य हामीलाई प्रदान गर्छन्, निरूपता प्रदान गर्छन्, आयु प्रदान गर्छन्, त्यसैले यिनीहरूलाई प्रसन्न गर्नको लागि श्रद्धापूर्वक पितृहरूलाई हामीले श्राद्ध गर्छौं, पितृहरूको निमित्त पिण्डदान गर्छौं, अन्नदान गर्छौं। त्यसका अब विभिन्न पक्ष छन् कसरी श्राद्ध गर्ने भन्ने कुरा श्राद्धको विषयमा वर्णन गरिएको छ।
हजुर, यो 16 श्राद्धमा गरिने श्राद्ध र शरीर छुटेका दिनको तिथिमा गरिने श्राद्धमा चाहिँ के फरक पाइन्छ?
शरीर छुटेका दिनमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनेर भनिन्छ। एकोदिष्टको मतलब हुन्छ एउटा व्यक्ति एउटा पितृको उद्देश्यले गरिने जुन श्राद्ध हो त्यो एकोदिष्ट श्राद्ध हो। त्यसमा एउटा ब्राह्मण थापिन्छ, एउटा पिण्ड हुन्छ, त्यसलाई एकोदिष्ट भनिन्छ। त्यसमा विश्व देवताको पूजा हुँदैन। विश्वदेव भन्नाले पितृहरूका नायके जुन 13 छन्, शास्त्रमा 13 बताइएको छ विश्वदेवहरू। विभिन्न कर्म अनुसारको अलग अलग पिण्डदान गर्ने क्रममा अलग अलग विश्वदेव हुन्छन्। यो जुन श्राद्ध छ यो श्राद्धमा चाहिँ हामीले महालय श्राद्ध गर्दा कुरुकुत्स नाम गरेका विश्वदेव स्थापना गरिन्छ। त्यसमा चाहिँ जतिवटा आफ्ना सम्बन्धी छन्, कसैका 50 हुन्छन्, कसैका 40 हुन्छन्, ती सबै सम्बन्धीलाई पिण्डदान गरिन्छ। यदि पार्वण श्राद्ध मानेर कुनै पर्वको निम्ति श्राद्ध मानेर कुनै श्राद्ध गरिन्छ भने त्यो श्राद्धमा चाहिँ 6 पिण्ड प्रदान गरिन्छ। त्यो कै प्रकारको हुन्छ, त्रिपिण्डात्मक हुन्छ, षट्पिण्डात्मक हुन्छ, नवपिण्डात्मक हुन्छ र द्वादश पिण्डात्मक पनि यो श्राद्ध हुन्छ। त्रिपिण्डात्मक भनेको एक पार्वण, जुन व्यक्ति यही 16 श्राद्धभित्र बित्छ भने उसको शरीर छुटिएको दिनमा हामीले क्षया श्राद्ध एकोदिष्ट श्राद्ध गर्दैनौँ, एउटा पिण्ड दिँदैनौँ। यो 16 श्राद्धभित्र ऊ बितेको हुनाले अथवा अंशीमा बितेको छ भने उसको लागि चाहिँ ऊदेखि माथिका 3 लागि 3 पिण्ड प्रदान गरेर हामीले श्राद्ध गर्छौँ भने यो बाहेक यसमा यो 16 श्राद्धमा यदि यसमा शरीर छुटेको छैन, अमावस्यामा छुटेको छ भने नि एक पार्वण हामीले श्राद्ध गर्छौँ। अनि अन्यत्र यदि उसको शरीर छुटेको छ भने पार्वण श्राद्ध पर्वलाई मानेर हामीले श्राद्ध गर्छौँ। यसमा पूर्ववर मार्दर्भ नाम गरेका 2 विश्वदेव हुन्छन्। विधिपूर्वक विश्वदेवलाई पूजन गरेर विश्वदेवको अनुमतिद्वारा आफ्ना पितृहरूलाई, समग्र पितृहरूलाई, समग्र भन्नाले पितृपितामा प्रपितामा 3 र मातामा प्रमातामा वृद्ध प्रमातामा गरेर यी 3 6 6 पिण्ड प्रदान जुन गरिन्छ विश्वदेवको साथमा पिण्ड प्रदान गरिने भएको हुनाले यो श्राद्ध विधि र त्यो एकोदिष्ट श्राद्ध शरीर छुटेको दिनमा गर्ने श्राद्धको विधान चाहिँ फरक देखिन्छ।
हजुर, यो एकोदिष्ट श्राद्धको प्रचलन हरेक वर्ष हुँदै गर्दा चाहिँ यो मुख्य चाडबाड अगाडि चाहिँ 16 श्राद्धको परम्परा रहेको देखिन्छ, होइन? यो मुख्य चाडबाडका अगाडि चाहिँ यो परम्परा हुनुमा कुनै खास अर्थ पनि छ कि?
अब ठ्याक्कै यो नवरात्रसँग सम्बन्धित श्राद्ध चाहिँ होइन। यसलाई हामीले कसरी बुझ्न सकिन्छ भने भगवान विष्णु क्षीर सागरमा शयन गरिसकेपछि अर्थात हरिशयनी एकादशी पछाडिको जुन समय छ त्यो समयमा विशेष गरेर पितृको लागि, दक्षिणायन त पितृको लागि उत्तम मानिन्छ, दक्षिणायनमा जुन कृष्ण पक्ष त्यो पक्ष छ त्यो पितृको लागि अझै उत्तम भयो। अनि यो आषाढदेखि 5 जुन समय छ यो पितृको लागि विशेष महत्वपूर्ण मानिन्छ। भगवान विष्णु चाहिँ 4 सुत्नुहुन्छ, 4 सुत्ने क्रममा यो अगाडिका जुन 5 छन् त्यो पितृहरूको लागि चाहिँ विशेष उत्तम मानिएको हुनाले यो 5 अन्तिम जुन पक्ष हो त्यो पक्षलाई अझै विशेष मानेको छ। किनकि भगवान सूर्यनारायण कन्या राशिमा गइसकेपछि मौसम पनि समानता हुने त्यसमा, न गर्मी न जाडो, अनि पितृहरूको पक्ष पनि कृष्ण पक्ष आएको हुनाले पितृहरू पनि त्यसमा असाध्य प्रसन्न हुने भएको हुनाले पितृकै उद्देश्य गरेर खासै त्यो नवरात्र या दीपावली सँग कुनै पनि सम्बन्ध नराखिकन यो स्वतन्त्र रूपमा चाहिँ यो 16 श्राद्धको विधान हो।
अरू श्राद्धहरूमा जस्तै अब सपिण्डीकरण काम्य आदि पनि भनिन्छ, होइन? अरू पनि प्रकारहरू केही छन् कि?
श्राद्धको प्रकार कस्तो छ भन्नुहुन्छ भने श्राद्धको प्रकार भविष्य पुराणमा 12 श्राद्ध बताइएको छ। तर मनु महाराजले के भन्नुभएको छ भने नित्यम नैमित्तिकम काम्यम वृद्धि श्राद्धम तथैव च पार्वणम चेति मनुना श्राद्धम पञ्चविधम स्मृतम। नित्य श्राद्ध, नैमित्तिक श्राद्ध, काम्य श्राद्ध, वृद्धि श्राद्ध, पार्वण श्राद्ध यी पाँच प्रकारका श्राद्धलाई मनु महाराजले बताउनु भएको छ। नित्य श्राद्ध भनेको सधैँ गरिने श्राद्ध, बिहान बिहान गृहस्थाश्रमीले बिहान आफ्नो नित्य कर्म गरेपछि श्राद्ध गर्नुपर्छ, त्यसलाई भनिन्छ नित्य श्राद्ध। नैमित्तिक श्राद्ध भन्नाले वर्षै पछि गरिने एकोदिष्ट श्राद्ध, जुन क्षयाह तिथिमा मान्छे बितेको तिथिमा जुन श्राद्ध गरिन्छ त्यसलाई नैमित्तिक श्राद्ध भनिन्छ। वृद्धि श्राद्ध तथा वृद्धि श्राद्ध भनेको सन्तान जन्मिने बित्तिकै जुन श्राद्ध गरिन्छ त्यसलाई वृद्धि श्राद्ध भनेर भनिन्छ। अर्को श्राद्ध हुन्छ पार्वण श्राद्ध, जुन हामीले अहिले सोह्र श्राद्धको विषयमा चर्चा गरिराखेका छौं, यो श्राद्ध चाहिँ पार्वण श्राद्ध हुन्छ। यी पाँच प्रकारको श्राद्ध गर्नुपर्छ भनेर मन महाराजले मनुस्मृतिमा विस्तारपूर्वक वर्णन गर्नुभएको छ।
हजुर, यो विवाह व्रतबन्ध आदि शुभ कार्य अघि पनि श्राद्ध गर्ने गरिन्छ नि, यो चाहिँ कस्तो हो?
यो विवाह व्रतबन्ध अगाडि गरिने श्राद्ध काम्य श्राद्ध अन्तर्गत आउँछ। यस श्राद्धलाई अभ्युदयिक श्राद्ध भनिन्छ, कल्याणकारी श्राद्ध हो। जुन श्राद्ध गर्नाले कल्याण हामीलाई हुन्छ, हाम्रो कल्याण हामीलाई प्रदान गर्नुहुन्छ हाम्रा पितृहरूले, त्यो श्राद्धलाई चाहिँ अभ्युदयिक श्राद्ध भनिन्छ। यो श्राद्ध शुभ कर्म भन्दा गर्नुभन्दा अगाडि गरिन्छ। यसको अब अलग अलग विधान छ, यसलाई मातृका श्राद्ध पनि भनिन्छ। मातृका श्राद्ध चाहिँ प्रातःकालमा बिहानको समयमा गर्नुपर्ने हुन्छ।
हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा, कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा,
रेडियो नेपालमा हरेक सोमबार बिहान 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
सुन्दै हुनुहुन्छ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम, र आजको कार्यक्रममा हामी सोह्र श्राद्धका सन्दर्भमा व्याकरण ज्योतिषाचार्य पुरूषोत्तम बडालसँग कुराकानी गर्दैछौ। बडालज्यू, अब श्राद्ध गर्ने उपयुक्त समय चाहिँ कुन हो? श्राद्धको प्रकार अनुसार केही फरक छ कि, बिहान, मध्याह, अपराह्न इत्यादि?
यो श्राद्धको कुन श्राद्ध कतिखेर गर्ने यसको विषयमा हरित स्मृतिमा उल्लेख गरिएको छ। पूर्वाह्ने आम श्राद्धम च एकोदिष्टम च मध्यत पार्वणम चापराह्ने तु प्रातर वृद्धि निमित्तकम्। पूर्वान्नमा दिनको पहिलो याममा शुरूमा नै आम श्राद्ध गर्नु, आम श्राद्ध भन्नाले काँचो अन्नले जुन श्राद्ध गरिन्छ त्यसलाई आम श्राद्ध भनेर भनिन्छ। एकोदिष्टम च मध्यत, एकोदिष्ट जुन श्राद्ध हुन्छ एउटा पितृको उद्देश्यले गरिने, छयाहमा गरिने, बितेको दिनमा गरिने श्राद्ध चाहिँ मध्याह कालमा गर्नुपर्छ। मध्याह काललाई कुतप भनेर भनिन्छ। कुतप भनेको श्राद्धमा अत्यन्त पवित्र समय हो। पार्वण श्राद्ध अपराह्नमा, अपराह्न भनेको 12 बजे पछाडिको समयमा पार्वण श्राद्ध गरिन्छ भने, वृद्धि श्राद्ध जुन हुन्छ त्यो चाहिँ सन्तान जन्मिने बित्तिकै गरिन्छ अथवा प्रातकालमा गरिन्छ। वृद्धि श्राद्ध अथवा आभ्युदयिक श्राद्ध चाहिँ त्यसलाई प्रातकालको समय लिएको छ।
अब यो देवकृत्य भन्दा चाहिँ यो पितृकृत्य अलि होसियारीपूर्वक गर्नुपर्ने बताइन्छ। उचित श्राद्धका लागि कम्तीमा गर्नुपर्ने विधिहरू चाहिँ के होला?
अब यो विधि त यसको विषयमा विस्तारै छ विधिको, होइन? तथापि हामीले बुझ्नुपर्ने कुरा के हुन्छ भने, देवताहरूलाई भाव भए पुग्छ। पितृहरू पितरौ वाक्य मिच्छन्ति भाव मिच्छन्ति देवता, देवताहरूले भाव चाहन्छन्, यसको मनमा कस्तो भाव छ। तर पितृहरूलाई भाव भएर भएन, वाक्य जुन वाक्य जसरी प्रयोग गर्नुपर्ने हो त्यो वाक्य त्यसै गरी ट्वाक्क प्रयोग गरियो भने त्यो दिएको चिज पितृसम्म पुग्छ, अन्यथा पितृसम्म नपुग्दैन भन्ने शास्त्रको प्रमाण छ। त्यसो भएको हुनाले शुद्ध वाक्य हुनु पर्यो। पहिला त श्राद्ध गर्नको लागि वाक्य शुद्ध हुनु पर्यो। वाक्य शुद्ध भइसकेपछि पात्र शुद्ध हुनु पर्यो। पात्र भन्नाले श्राद्ध गर्नेवाला व्यक्ति र श्राद्ध गराउनेवाला ब्राह्मण। अनि त्यस पछाडि श्राद्धका विधिहरू प्रारम्भ हुन्छ। यसमा पिण्डदान गर्ने, ब्राह्मणको पूजा गर्ने, दक्षिणा दान गर्ने, अब यसका विभिन्न अङ्गहरू छन्। यो क्रमले हामीले श्राद्ध गर्नुपर्ने हुन्छ।
अब खिरको पिण्ड, जौको पिठोको पिण्ड वा भनौ अरू चढाउनु पर्ने वस्तुहरू कुन कुन श्राद्धमा के उपयुक्त होला?
अब यो यस्तो छ, यसको विषयमा यो श्राद्धमा यही चढाउनु, उस श्राद्धमा उही चढाउनु भन्ने कुरो खालको कुरो चाहिँ त्यति पाइँदैन। आदित्य पुराणमा के लेखिएको छ भने, सक्तुभिः पिण्डदानम् च सम्यावैः पायसेन वा कर्तव्यम् ऋषिभिः प्रोक्तम् पिण्याकेन गुणेन वा। पिण्डदानको पदार्थको विषयमा देवी पुराणमा पनि यो कुरा आउँछ। सातुले पिण्डदान गर्नु, सातु जौको हुन्छ, मुख्यत जौको नै सातु मानिन्छ। सातु त अरू चिजको पनि बनाउन सकिन्छ तर यहाँ सक्तु भन्नाले जौको सातु हो। अनि त्यसै गरी सम्याव, सम्याव भनेको हलुवा,
गहुँको चूर्ण गहुँको पिठोबाट पनि पिण्डदान गर्न सकिन्छ अनि पायसे नभा खिर पकाएर पनि पिण्डदान गर्न सकिन्छ। त्यसै गरी पिण्ड्याकेन गुणे नभा केवल गुणले मात्रै सक्खरको मात्रै पनि पिण्डदान हुन्छ भने पिण्ड्याक भनेको चाहिँ तिलको जुन पिना हुन्छ त्यसलाई पिण्ड्याक संस्कृतमा भनिन्छ त्यसको पनि हामीले पिण्डदान गर्न सक्छौ। यसरी पिण्डदान गर्ने पदार्थको देवी पुराणमा वर्णन गरिएको छ। विष्णु पुराणको तेस्रो अंशमा त विभिन्न प्रकारका चाहिँ पिण्डदान गर्नाले यस्तो फल प्राप्ति हुन्छ उस्तो फल प्राप्ति हुन्छ भन्दै गरिसकेपछि अन्तिममा खिरको पिण्ड अन्नको पिण्ड चाहिँ सर्वोत्कृष्ट हो भनेर त्यही पुराणमा वर्णन गरिएको छ र भागवतको सप्तम स्कन्धको 15 अध्यायमा पनि पिण्डदान अन्नकै गर्नु भन्ने शास्त्रमा उल्लेख गरिएको छ।
श्राद्धमा चढाउने फूलहरू छन् नि यी चाहिँ कुन कुन फूल चाहिँ उपयुक्त हुन्?
श्राद्धमा अब विभिन्न प्रकारका फूलहरू वर्णन गरिएको छ। त्यसमा मुख्यतः अगस्त्यम भृङ्गराजम च तुलसी शतपत्रिका चम्पकम तिलपुष्पञ्च सडेति पितृवल्लभा बताइन्छ। अगस्ती पुष्प भृङ्गराज तुलसी पत्र सयपत्री चम्पक पुष्प र तिलका यी पुष्पहरू यी छ प्रकारका पुष्पहरू चाहिँ पितृको लागि असाध्यै प्रसन्न गराउने हुन्छन् भने केतकी करवीरम च बकुलम कुन्दकम तथा पाटलिम चैव जातिम च श्राद्धे यत्नेन वर्जयेत। केतकी पुष्प करवीर भनेको कनेरको पुष्प बकुल पुष्प कुन्द पुष्प पाटले भन्नाले गुलाबको पुष्प जाईको पुष्प यी श्राद्धमा चाहिँ निषेध गरिएको छ। यी पुष्प चढाएर श्राद्ध नगर्नु भन्ने शास्त्रमा यसको प्रमाण दिएको छ।
अब तीर्थमा गए श्राद्ध गर्ने प्रचलन पनि छ, कुन श्राद्ध चाहिँ कहाँ कहाँ गर्नु उपयुक्त हुन्छ होला?
तीर्थमा गर्ने श्राद्धको विधान अलग छ। तीर्थमा गएर आसन दान गर्ने पिण्ड दान गर्ने प्रत्यवने जन दिने पिण्डमाथि अनि पिण्डको पूजा गरेर दक्षिणा दान गर्ने तीर्थमा गर्ने विधान यही हो। तर तीर्थमा हामी गइसकेपछि हाम्रा जति पनि पूर्वजहरू हुनुहुन्छ ती सबैलाई हामीले पिण्ड दान गर्नुपर्ने हुन्छ। तीर्थमा गरिने श्राद्ध एउटा तीर्थ श्राद्धको विधिद्वारा गरिन्छ, त्यसमा विश्वदेव अथवा ब्राह्मण स्थापना गरिदिएन भने अर्को विधान हुन्छ पार्वण विधिले गर्ने। पार्वण विधिले गर्दाखेरि चाहिँ धुरीलोचन नाम गरेका विश्वदेवलाई चाहिँ हामीले तीर्थ श्राद्धमा थाप्नु पर्ने हुन्छ र उनको पूजा गरेर अनि पिण्डदान गर्नुपर्ने हुन्छ। यसको दुईटा विधि छ तीर्थ श्राद्धको।
श्राद्धसँगै आउने तर्पणको विधि पनि पाइन्छ, यो तर्पण बारे केही बताइदिनुहोस् न।
तर्पण भनेको नित्य गर्नुपर्ने हो, यो दुई प्रकारको हुन्छ, एउटा स्नानाङ्ग तर्पण हुन्छ अर्को सिधा तर्पण हुन्छ। स्नानाङ्ग तर्पण मनुष्यले आफ्नो प्रातःकालमा उठेर ब्रह्मकर्म समाप्त गरिसकेपछि प्रतिदिन नित्य तर्पण गर्नुपर्छ, त्यसको लागि कुनै दिन छोड्नु हुँदैन। तर क्रमले भन्दै जाँदाखेरिमा के उल्लेख गरिन्छ भने श्राद्ध दिनमा र जन्मेको दिनमा जन्मदिनमा चाहिँ नकुरिया तिल तर्पण तिलको तर्पण नगर्नु भनेर शास्त्रकारहरूले निषेध गरेका छन्। तिल तर्पण चाहिँ हामीले जन्मदिनमा तिल तर्पण गर्न मिल्दैन र श्राद्धको दिनमा तर्पण गर्न मिल्दैन। श्राद्धको दिनमा तर्पण गरिसकेपछि यदि गरियो भने श्राद्ध गर्नभन्दा अगाडि नै तर्पण गरियो भने पितृहरू चाहिँ निराश भएर जान्छन्, ती पितृहरूलाई फेरि पुनः श्राद्ध गर्नको लागि बोलाउँदा पितृहरू आउँदैनन् र पितृहरू आएनन् भने पितृहरूले श्राप दिएर जान्छन्। त्यसकारणले श्राद्धको दिनमा तर्पण नगर्नु भन्ने शास्त्रको आदेश छ।
तर्पण भनेकै चाहिँ के हो, तर्पणको अर्थ चाहिँ के?
तर्पण भनेको पितृहरूलाई प्रसन्न गराउनु, तर्पणको अर्थ हुन्छ। त्रिप्ली धातु छ एउटा व्याकरणमा, त्यो व्याकरणमा हामीले जब ल्युट प्रत्यय गर्छौं त्यतिखेर तर्पण रूप बन्छ। त्यसबाट तर्पण भनेको कसैलाई पनि प्रसन्न गराउनु, तृप्त गराउनु, खुसी पार्नु भनेको तर्पण।
अब यो श्राद्धाङ्ग तर्पणमा ब्रह्मादेखि किट पतंगसम्मको तृप्तिको कामना गरिएको पाइन्छ, अब यस प्रकारको व्यवस्थाले मानव समाजमा के सन्देश दिन खोजेको हो भन्ने यहाँलाई लाग्छ?
यसले के बुझाउँछ भने तर्पणले वसुधैव कुटुम्बकम, हाम्रो वेदको सिद्धान्त छँदैछ, यो वसुधामा जे जे छन् प्राणीहरू ती सबै हाम्रा के हुन् त कुटुम्ब हुन्। कुटुम्ब भन्नाले हाम्रा मित्र हुन्, हाम्रा चाहिँ साथीभाइ हुन्, हाम्रा परिवारका हुन्। त्यसकारणले हामीले तिनीहरूलाई सबैलाई सन्तुष्ट पार्नुपर्छ भन्ने एउटा यसको सन्देश हो। भने अर्को कुरा, पितृहरूलाई हामीले निरन्तर सम्झिराख्यौं भने तिनीहरूको अनुकम्पा हामीमाथि भइरहन्छ र हाम्रो चाहिँ प्रगति उन्नति प्रशस्त हुन्छ भन्ने कुरा चाहिँ यसको मुख्य सन्देश यसबाट प्राप्त हो।
मूल घर छोडेर परदेशिनु पर्ने अवस्था छ अहिले धेरै नेपालीहरूको, होइन? अब संसारका विभिन्न कुनामा पुगेका सनातन संस्कृतिका अनुयायीहरूलाई चाहिँ श्राद्ध सम्बन्धी मान्यता र कर्तव्य पूरा गर्नलाई चाहिँ श्राद्धको सहज परिपालना चाहिँ कसरी गर्न सकिएला?
अब यो श्राद्ध अत्यन्त कठिन विषय हो। श्राद्धको विषयमा निर्वचन गर्नको लागि चाहिँ ठूला ठूला विद्वानहरूले पनि त्यो कुरा ठ्याक्कै बताउन सक्ने अवस्था छैन। श्राद्ध अत्यन्त कठिन विषय हो। मनुष्यले आफ्ना पितृहरूलाई सम्झेर जुनसुकै हालतमा जस्तो सुकै अवस्थामा हुँदा पनि उसले श्राद्ध गर्नुपर्छ, चाहे ऊ विदेशमा होस् चाहे स्वदेशमा होस्, चाहे सुखमा होस् चाहे दुःखमा होस् हो। अब त्यसको लागि उसित कुनै पनि पदार्थको व्यवस्था छैन, श्राद्ध गर्नको लागि ऊ सक्षम छैन भने त्यसको लागि हेम श्राद्ध छ। हेम श्राद्ध भनेको अलिकति केही सुनदान गरेर श्राद्ध गर्ने, अर्थ के पनि नगर्ने, स्वर्णदान गरिदिने आम श्राद्ध छ। काँचो अन्न कसैलाई दिएर सिधा गरेर श्राद्धको चाहिँ पूर्ण भएको आफूले ठान्ने, अथवा पात्र जतिखेर पात्र ब्राह्मण जतिखेर प्राप्त हुन्छ त्यतिखेर श्राद्ध गर्ने. यसरी कठिन परिस्थितिमा रहेका मनुष्यहरूले व्यक्तिहरूले परदेशीहरूले पनि आफ्नो पिता पुर्खाको चाहिँ तिथिमा श्राद्ध गर्न सक्छन्. यसको व्यवस्था शास्त्रमा विस्तारपूर्वक वर्णन गरिएको छ, यसमा त कुनै शंकै छैन.
अन्तमा अब सोह्र श्राद्ध चलिराखेको बेलामा एकजना व्याकरण ज्योतिषाचार्य हुनुहुन्छ, यहाँलाई यो सनातन धर्मावलम्बीमा आज अहिले सोह्र श्राद्धको कृत्यहरू जुन चलिराखेका छ घर घरमा, यो सन्दर्भमा बुझ्नुपर्ने बुझाउनुपर्ने जान्नुपर्ने र परिपालना गर्नुपर्ने कुराहरूको बारेमा केही.
हजुर, अब यो हामीले श्राद्धको समयमा परान्न भक्षण नगर्ने, अरूको अन्न नखाने, सत्य बोल्ने, शुद्ध भएर रहने, शौचमा रहने, सत्य बोल्ने, मैथुन त्याग गर्ने, परान्न अर्काको अन्न भक्षण नगर्ने, यी नियम पालन गरेर श्राद्धकर्ताले बस्नुपर्ने हुन्छ. अक्रोध नै, किनकि यसको बताइएको छ त्यहाँ प्रार्थना गर्ने क्रममा ब्राह्मणलाई निमन्त्रणा गर्ने क्रममा अक्रोध नै शौच परे सततम ब्रह्म बाधिवी भवितव्यम भवति विश्वमा याज श्राद्ध कारण. तात्पर्य के हो भने तपाईँ पनि अक्रोधी हुनु, क्रोध नगर्नु, म पनि क्रोध गर्दिनँ. जजमानले त्यो ब्राह्मणलाई निमन्त्रणा गर्दा भन्छ, म पनि क्रोध गर्दिनँ, तपाईँ पनि क्रोध नगर्नु, शुद्ध भएर बसिदिनु, हजुरले पनि शुद्ध भएर बसिदिनु, पुरोहितलाई भन्छ उसले, म पनि शुद्ध भएर बस्छु, कुनै पनि अपवित्र कर्म नगर्नु, यो नियम तपाईँको लागि पनि हो र मेरो लागि पनि हो भनेर उसले पहिले प्रार्थना गरेको हुन्छ. यसका विभिन्न पाटा छन् कुन कर्म कसरी गर्ने भनेर, तर शुद्ध हुनु पर्यो, पवित्र हुनु पर्यो, शुद्ध हुनु पर्यो, शौचपरक हुनु पर्यो, यी नित्य क्रममा रहेर यो शुद्ध व्यवस्थामा रहेर उसले चाहिँ श्राद्ध गर्न सक्छ. यी चाहिँ पालना गर्नु पनि अनिवार्य तत्त्व हुन्छ श्राद्धका लागि.
अहिले सुन्नुभयो हिन्दू सनातन संस्कृतिमा दिवंगत पितृहरूप्रति गरिने श्राद्ध कर्मबारे व्याकरण ज्योतिषाचार्य पुरूषोत्तम बडालसँग गरिएको कुराकानी. सोह्र श्राद्धका सन्दर्भमा हामीले यो सामग्री तयार पारेका थियौं.
अबको क्रममा प्रस्तुत गर्दैछौ एउटा लोककथा. बहुजातीय र बहुभाषिक हाम्रो राष्ट्रमा आफ्ना समुदायमा प्रचलित लोककथाहरू हाम्रा लोक साहित्यिक सम्पदाका रूपमा रहेका छन् भनिन्छ. समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिकोणले अध्ययन गर्नका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् लोककथाहरू. श्रुति परम्परामा आधारित र लौकिक अलौकिक आस्था विश्वास प्रकट हुने यी कथा प्रविधिगत समाज रूपान्तरणका कारण लोप समेत हुँदै गइरहेका छन्. हाम्रा लोककथाहरूलाई उपेक्षित विषयवस्तुको अवस्थामा राखी छाड्न भन्दा तिनीहरूको सक्दो जगेर्ना गर्नु समाज र राष्ट्रको हितमा हुनेछ भन्ने भनाई संस्कृतिविदहरूको रहने गरेको छ. लोककथाको प्रस्तुतिमा आज लिएका छौं किराती लोककथा संगालोबाट न्याहुलीचरी शीर्षकको कथा. संगालोका संकलक हुनुहुन्छ शिवकुमार श्रेष्ठ.
लाङसोदिङ भन्ने कुनै किराँत देशमा एक दम्पति थिए. लोग्नेको नाम खेसेवा थियो भने स्वास्नीको नाम चाहिँ मेन्दाङना थियो. उनीहरू ओडारमा बस्दथे. उनीहरू जंगलबाट तरूल, भ्याकुर, गिठा ल्याई आफ्नो जीविका चलाउँथे. उनीहरू सिस्नुको मुन्टा पनि पकाई खान्थे. एक दिन उनीहरूको एउटा छोरो जन्मियो. छोराको नाम सिल्लोक राखियो. छोरो जन्मेकाले खेसेवा र मेन्दाङना साह्रै खुसी थिए. छोरो जन्मेपछि उनीहरू जहाँ गए पनि नाच्दै गाउँदै हिँड्ने गर्दथे. एक दिन दुवैजना दाउरा, सिस्नु, तरूल, भ्याकुर, गिठा आदि खोज्न जंगलमा गए. उनीहरूले आफ्नो छोरालाई ओडारमा नै छाडेर गएका थिए. बालक सेल्लोक त्यस बेला बामे सर्न थालेको थियो. आमा बाबु जंगलमा भएकाले उसलाई हेर्ने कोही भएन. ऊ बामे सर्दै सिस्नुको झ्याङमा पुग्यो र उसलाई सिस्नुले पोल्यो. उसको शरीरभरि फोकाहरू उठे. ऊ रुन कराउन थाल्यो. बेलुका आमा बाबु जंगलबाट फर्के र छोराको त्यस्तो हालत देखेर उनीहरूले भ्याकुर घोटी छोराको शरीरमा दलिदिएर छोरालाई निको पारे. केही दिनपछि फेरि ती लोग्ने स्वास्नी जंगलमा दाउरा, सिस्नु, तरूल, भ्याकुर, गिठा आदि खोज्न गए. उनीहरू त्यसचोटि चाहिँ ओडारमा किला ठोकी त्यसमा आफ्नो छोरालाई बाँधी जंगलमा गएका थिए. यसरी आफ्ना आमा बाबु जंगलमा गएपछि त्यहाँ ओडारमा एउटा सर्प आई बालक सेल्लोकलाई डस्यो. बेलुकी आमा बाबु आउँदा उनीहरूले आफ्नो छोराको शरीर सुन्निएको पाउनुका साथै ऊ मरणासन्न अवस्थामा पुगेको पाए. दुवैजना रोए कराए तर सेल्लोकलाई बचाउने उपाय देखेनन्. छोरालाई पक्कै पनि सर्पले डसेको ठानी उनीहरूले पानको पात जस्तो ठूलो चिल्लो पात हुने बुटी दर्शनी घोटेर सर्पले टोकेको ठाउँमा लगाइदिए. एकछिनपछि सर्पको सम्पूर्ण विष निस्कियो र बालक सेल्लोक बौरिन थाल्यो. बालक सेल्लोक बाँच्नलाई त बाँच्यो तर उसको दिमाग भने सर्पको जस्तै भयो. ऊ भीर रूख ढाँड आदि जस्ता ठाउँमा गई लुक्न थाल्यो। हुँदाहुँदा एक दिन बालक सेलोक सदाका निमित्त आमा बुबालाई छोडेर गयो। यसरी आफ्नो छोरो हराएकाले उसका आमा बाबुले उसलाई चारैतिर खोजे तर कहीँ पनि भेटाएनन्। आमा मेन्दाङनाले सेलोक सेलोक भन्दै कराउँदै जंगल पाखा भीर पहरा खोला चारैतिर झरिन् तर आफ्नो छोरालाई कहीँ पनि भेटाउन सकेनन्। अन्तमा सेलोक सेलोक भनी कराइरहेको अवस्थामा उनको मृत्यु भयो र अर्को जन्ममा उनी न्याहुली चरी भई जन्मिन्। आज पनि न्याहुली चरी वनमा सेलोक सेलोक भनी कराउँछिन्। खेसेवा पनि आफ्नो छोरालाई खोज्दा खोज्दै मरे र अर्को जन्ममा चरा भएर जन्मे। आज पनि त्यो चरा कहाँ छ भन्दै जंगलमा कराउँछ र त्यसले आफ्नै छोरालाई खोजी हिँडेको हो भनी लिम्बू बुढा बाघाहरू भन्छन्।
अहिले सुन्नुभयो लोककथा नेहुली चरी। यो कथा हामीले किराती लोककथा संगालोबाट लिएका हौं। संगालोका संकलक हुनुहुन्छ शिवकुमार श्रेष्ठ। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही सकिन्छ। सहकर्मी मनुका कुंवर र हेमन्त उप्रेती बिदा हुन्छौ। नमस्कार।